الرجيم. بسم الله الرحمن الرحيم. والسماء والطارق وما أدراك ما الطارق النجم الثاقب إن كل نفس لما عليها حافظ فلينظر الإنسان مما خلق إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. اللہ تعالیٰ سے حق اور حق کی اتباع کی توفیق مانگ کر کے اور باطل کی پہچان اور باطل سے اجتناب کی توفیق مانگ کر کے ہم اپنے درس قرآن کا آغاز کرتے ہیں. اس وقت ہماری جو کلاس چل رہی ہے رمضان مبارک کے بعد سے, یہ مستقل درس قرآن ہی کی کلاس چل رہی ہے. اس میں سے بیچ میں صرف ترجمے کی کلاس ہوتی ہے جو کہ تھوڑی سی اس میں یعنی گرامر تھوڑی سی اس میں انوالو ہو جاتی ہے, ادروائز یہ درس قرآن ہی کی شکل ہے. اللہ تعالیٰ اس کو قبول فرمائے. اس کے کچھ منطقی مقام تک پہنچانے کے بعد انشاءاللہ پھر ہم حدیث کی کتاب دوبارہ سے جہاں چھوڑا تھا وہاں سے شروع کریں گے. تو سورۃ الطارق ہماری چل رہی ہے اس کلاس کے اندر. اس میں ہم نے شروع کی چند آیات یعنی تین آیات بارے میں پڑھا تھا. معارف و مسائل میں حضرت نے شروع میں ایک خلاصہ بیان فرمایا تفسیر کا پہلے پیراگراف میں, اور اس کے بعد طارق کے بارے میں بات کیا, بات فرمائی کہ طارق سے مراد جو ہے وہ رات کو آنے والے ستارے کی ہے اور کوئی مخصوص ستارہ یہاں پر مراد نہیں ہے. البتہ کچھ مفسرین نے فرمایا کہ چونکہ عرب جب نجم کا لفظ استعمال کرتے تھے اپنے شعر و شاعری میں کلام میں, تو ان کی مراد جو ہے وہ ثریا ستارہ ہی ہوتا تھا یا زحل ستارہ ہوتا تھا. میرے خیال میں ثریا اور زحل یہ جو مرکری کے پاس کون سا آتا ہے, وینس, تو وینس ہی کو میرے خیال میں زحل کہتے ہیں اور ثریا غالباً مارس کو کہتے ہیں یا کچھ اس طرح, یعنی جو سب سے کلوزسٹ پلانٹس ہیں تو وہی سب سے زیادہ برائٹ بھی ہوتے ہیں اسکائی کے اوپر. تو عرب انہی کا ذکر اکثر کرتے تھے اپنے کلام کے اندر. اس کے بعد آیت ہے ان کلو نفس لما علیہ حافظ, تو یہ جواب قسم ہے, یعنی جو قسمیں شروع میں اللہ تعالیٰ نے کھائی ہیں تو کسی مقصد سے کھائی ہیں, تو وہ مقصد جو ہے وہ یہ بیان کرنا تھا. تو فرماتے ہیں کہ یہ جواب قسم ہے. اس میں شروع کا حرف ان نافیہ ہے, کیونکہ ان کی دوسری قسم کون سی ہوتی ہے, اگر آپ میں سے کوئی بتائے تو اچھا ہوگا, ان کی دوسری قسم کون سی بتائی تھی, تو یہ جو ہے وہ ان نافیہ ہے, نفی کرنے کے لیے جو ان استعمال ہوتا ہے. جی یاد ہے کسی کو ان کی دوسری قسم کیا ہوتی ہے؟ بہت تھوڑا سا یاد کرنے کی کوشش کریں, خصوصاً جو گرامر والے ہیں. فذکر ان نفعت الذکرہ, یاد نہیں ہے وہ کون سا ان تھا؟ ارے اتنی بڑی کلاس ہے اور ایک چھوٹا سا لفظ یاد نہیں آ رہا. جی میری آواز بھی آ رہی ہے کہ نہیں؟ اتنا تو ٹائم نکال سکتے ہیں آپ لوگ, ایسا تو نہیں ہے کوئی اتنا مجبور تو نہیں ہے کہ اتنا بھی ٹائم نہ نکال سکتے. تنفو اتنی مشکل چیز کہاں سے لے کر آئے. فذکر ان نفعت الذکرا, اس کے اندر بھی ان تھا نا, تو وہ کون سا والا ان تھا؟ علم نافع, کیا بول رہے ہیں؟ علم کی دوسری قسم میں آپ سے نہیں پوچھ رہا, میں ان کی دوسری قسم پوچھ رہا ہوں. کتاب سامنے ہے کہ نہیں؟ کتاب میں لکھا ہوا ہے ان کل نفس لما علیہا حافظ. تو یہاں پر ان لکھا ہوا ہے کہ یہ ان نافیہ ہے, تو دوسرا والا ان جو ہم نے پڑھا تھا وہ کون سا والا ان تھا؟ جی اگر کے معنی دیتا ہے, تو اگر کو کیا کہتے ہیں؟ اگر ایسا ہو تب ایسے کر لو. جی شرطیہ, وہ ان شرطیہ تھا. ٹھیک ہے, بے شک کے لیے نا ان استعمال نہیں ہوتا، انا استعمال ہوتا ہے، انا. ٹھیک ہے، اب آپ پہنچے. تو ان شرطیہ تھا وہ پچھلا والا ان. اچھا اس کے بعد جو ہے وہ کہہ رہے ہیں کہ حرف لما بتشدید میم بمانی الا ہے. ٹھیک ہے، اچھا لما آپ کو بتایا تھا کہ لما کا یوزول معنی کیا ہوتا ہے، وہ کسی کو یاد ہے لما کا عمومی معنی کیا ہوتا ہے؟ یہاں پر عمومی معنی نہیں ہے، یہاں پر لما بمانی الا ہے. تو لما ادروائز کس معنی میں استعمال ہوتا ہے؟ سے ملتا جلتا ایک اور لفظ آپ نے پڑھا ہے کتاب کے اندر صرف کی، لم. اس سے ملتا جلتا جو لفظ آپ نے پڑھا ہے وہ ہے لم. تو لم اور لما دونوں ایک ہی معنی میں استعمال ہوتے ہیں، تھوڑا سا فرق ہوتا ہے ان میں. تو لم کس معنی میں استعمال ہوتا ہے؟ لم جو ہے وہ نفی کے لیے استعمال ہوتا ہے. ٹھیک ہے جناب، اور ٹائم، ہاں نہیں نہیں کے لیے نہیں، نفی کے لیے نہیں، سوری نفی میں غلط کہہ رہا ہوں، نہیں میں صحیح کہہ رہا ہوں، آپ غلط کہہ رہے ہیں. نہیں کے لیے نہیں، نہیں مطلب اردو والا نہیں اور عربی والا نہیں، یہ دونوں ڈفرینٹ ہوتے ہیں نا. تو عربی میں اس کو نفی کہتے ہیں، نگیشن. تو لم جو ہوتا ہے وہ بھی نگیشن کے لیے استعمال ہوتا ہے، اور لما بھی نگیشن کے لیے استعمال ہوتا ہے. قالت الاعراب آمنا وان لم تؤمنوا ولكن قولوا اسلمنا ولما يدخل الايمان في قلوبهم. ٹھیک ہے، اللہ تعالیٰ فرماتے ہیں کہ یہ جو عرابی لوگ ہیں نا، دیہاتوں میں رہنے والے عرابی بدو، تو یہ کہتے ہیں کہ ہم ایمان لے کر کے آ گئے. آپ ان سے کہہ دیجئے کہ نہیں، یہ ایمان نہیں لے کر کے آئے، یہ کہیں کہ ہم اسلام لے کر کے آ گئے. ولما يدخل الايمان، اور نہیں داخل ہوا ایمان ان کے قلوب میں ابھی. تو وہاں پر اللہ تعالیٰ نے لما استعمال کیا ہے، لما کا مطلب ابھی داخل نہیں ہوا. ٹھیک ہے، تو لما کا مطلب ہوتا ہے نہیں، لیکن اس میں یہ مطلب ہوتا ہے کہ ابھی تک داخل، ابھی تک نہیں. ٹھیک ہے، ابھی تک نہیں کے معنی ہوتے ہیں اس کے اندر، لیکن یہاں پر لما کا مطلب جو ہے وہ الا ہے، جو قبیلہ حزیل کی لغت میں استثناء کے معنی دیتا ہے. ٹھیک ہے، یعنی قبیلہ حزیل کی لغت، کہ کیا مطلب قبیلہ حزیل کی لغت؟ کہ عرب کے اندر بہت سارے قبائل ہوتے ہیں. ٹھیک ہے نا، جیسے قبیلہ قریش ایک قبیلہ ہے. ٹھیک ہے، اور اس کے علاوہ جیسے مدینہ منورہ کے قبیلے اوس خزرج، یہ سب مدینہ منورہ کے قبیلے تھے. اس کے علاوہ قبیلہ طے بڑا مشہور ہے. ٹھیک ہے، اور بہت سارے قبیلے عرب کے اندر مشہور ہیں، تو ان میں سے ایک قبیلہ ہے حزیل. ٹھیک ہے نا، یہ جو قبیلہ حزیل ہے اس کے لغت میں، لغت کا مطلب ہوتا ہے کہ اس کے لہجے میں یا اس کی ڈائلیکٹ میں، اس کی ڈائلیکٹ میں یعنی یہ جو عربی بولا کرتے تھے ان کی عربی میں لما بمانے الا ہوتا تھا. ٹھیک ہے، الا کی معنی دیتا تھا لما. ٹھیک ہے، تو اب یہ قرآن کی تفسیر جو کوئی کرے گا، ٹھیک ہے، اور اس کو قبیلہ حزیل کی لغت کا پتہ ہی نہ ہو، تو پھر وہ کیسے صحیح تفسیر کر سکتا ہے؟ نہیں کر سکتا نا صحیح تفسیر. اس لیے تفسیر کرنا جو ہے وہ عام بات نہیں ہے. آج کل جیسے کسی نے بڑا اچھا ایک وہ مجلس علمی والے نا، وہ واٹس ایپ کے اوپر اپنے وہ امیجز بناتے ہیں، چھوٹے چھوٹے پیمفلٹس انہوں نے بنائے ہوئے. تو ابھی آج ہی ایک پیمفلٹ آیا جو کہ ایکچولی ایک اس حدیث کے اوپر مشتمل تھا، جو حدیث ہم کلاس میں بڑی تفصیل سے ڈسکس کر چکے ہیں. ٹھیک ہے، جب ہم قیامت کے قریب کے حالات پڑھ رہے تھے نا، تسہیل بھیجتی ڈرائیور سے، تو اس میں ہم نے وہ حدیث ڈسکس کری تھی کہ ایک زمانہ ایسا آئے گا کہ جس میں روئبزہ لوگوں کے معاملات میں بات کریں گے. روئبزہ، اور روئبزہ کی تشریح کیا تھی؟ کہ یہ جو ہے نا بالکل ہی یعنی کم علم رکھنے والے اور بیکار قسم کے لوگ ہیں، جو کہ لوگوں کے امپورٹنٹ معاملات کے اندر باتیں کریں گے، یعنی ڈسکشنز کریں گے. ٹھیک ہے، تو اس پیمفلٹ کے اندر مجلس علمی سوسائٹی نے ایک بڑی اچھی بات لکھی ہے کہ یہ جو آج کل کے ٹی وی اینکرز ہیں نا، ٹی وی اینکرز اور یہ جو تجزیہ نگار، تبصرہ نگار رائٹ، ان کی کیا حیثیت ہے؟ ٹھیک ہے، کیا ان کا علمی بیک گراؤنڈ ہوتا ہے؟ کچھ بھی نہیں ہوتا ان کا علمی بیک گراؤنڈ، لیکن یہ بیٹھ کر کے ایسے ڈسکشنز کرتے ہیں ٹی وی کے اوپر کہ گویا کہ یہ جو ہے نا ہر چیز کے ایکسپرٹ ہیں. یعنی یہ معاشیات کے بھی ایکسپرٹ بن جاتے ہیں، رائٹ، یہ جو ہے وہ قانون دانی کے بھی ایکسپرٹ بن جاتے ہیں، یہ جو ہے وہ دفاعی امور کے بھی ایکسپرٹ بن جاتے ہیں. ठीक है ना। और सबसे ज्यादा अफसोस की बात क्या है कि ये जो है वो शेखुल हदीस और मुफस्सिर कुरान भी बन जाते हैं, ठीक है। और इनकी हैसियत क्या है, ये रुएबजा है, असल में इनकी रुएबजा से ज्यादा कोई हैसियत नहीं है, ठीक है ना। तो ये उस जमाने को हम पहुंच चुके हैं कि जब रुएबजा रुएबजा जो है वो लोगों के मामलात में बातचीत करेंगे, तफसीर भी करेंगे कुरान की बैठ करके, ठीक है ना। हालांकि उनको अलिफ बे भी नहीं पता होगी तफसीर की, तो तफसीर करना तो इतना मुश्किल काम है कि कबीला हुज़ैल की लुगत के अंदर इस लफ्ज का क्या मतलब है ये भी मालूम होना है, तभी आप सही तफसीर कर सकते हैं किसी आयत की, ठीक है ना। खैर, रुएबजा का मामला जो है ये तो हैरान कुन है, ठीक है ना, कि भाई उस जमाने यानी हम उस जमाने को पहुंच चुके हैं कि जबकि इतने अहम उमूर के अंदर ऐसे लोग बातचीत किया करेंगे, राइट। लेकिन इससे भी ज्यादा हैरान कुन क्या बात है, इससे भी ज्यादा हैरान कुन क्या बात है, वो ये है कि अच्छी खासी बज़ाहिर अकल रखने वाले लोग, समझ रखने वाले लोग बज़ाहिर, राइट, हत्ता के दीनदार लोग, 5 वक्त के नमाजी, मस्जिद जाकर के नमाज पढ़ने वाले लोग, ठीक है ना, वो घर जब आते हैं तो क्या करते हैं, वहां करके वो इन रुएबजा की डिस्कशंस को सुनते हैं, राइट। माशाल्लाह, 5 वक्त के नमाजी परहेजगार वो घर आकर के टीवी ऑन करते हैं और इन रुएबजा की डिस्कशन को सुनते भी हैं और उनको फॉलो भी करते हैं कि जी वो क्या फरमा रहे हैं मुल्की उमूर के बारे में, दुनियावी उमूर के बारे में। तो ये जो है वो उससे भी ज्यादा हैरान कुन बात है, राइट। तो हमें ऐसा हरगिज नहीं करना चाहिए, अगर हम ये गलत हरकत कर रहे हैं ना तो हमें इससे तौबा करनी चाहिए। ये एक गुनाह है, ये एक गुनाह है कि एक तो टीवी के ऊपर हराम को देख रहे होते हैं, ठीक है ना, उसके अंदर औरतें भी बैठी होती हैं, इन रुएबजा के अंदर औरतें भी शामिल होती हैं और वो कोई निकाब पर्दे के अंदर तो नहीं आती, तो उनको देख रहे होते हैं, यानी आंखों का जिना कर रहे होते हैं। फिर ये लोग जिस किस्म के झूठ बोलते हैं, गीबतें करते हैं, फोहश बातें करते हैं, तो इससे कानों का जिना हो रहा होता है, ठीक है ना। और उसके बाद जो है वो यानी इस किस्म के घटिया लोगों को फॉलो करना, इनको गौर से सुनना, ठीक है ना, तो ये कितनी नीच हरकत है, कितनी नीच हरकत है जो कि हम बैठ के कर रहे होते हैं या जो लोग बैठ के सुनते हैं इन टॉक शोज को, ठीक है। कितना कीमती वक्त है हमारा कि चंद दिनों में मर जाना है या पता नहीं कब, आज ही मर जाना है, कल मर जाना है, तो जितना वक्त था जिसमें कि हमने नेकी के काम करने थे, अल्लाह को राजी करने के काम करने थे, वो हम इन रुएबजा की को फॉलो करने में जाया कर रहे होते हैं। और फिर इनको फॉलो जो करते हैं तो ऐसा तो नहीं होता कि जी फॉलो करके बस टीवी बंद किया और उसके बाद जो कुछ सुना था वो हमारे माफिज जमीर से खत्म हो जाएगा, ऐसा तो नहीं होता ना, बल्कि उनकी बातें सुन करके हमारे दिलो दिमाग के ऊपर असर भी तो होता है ना, और वो असर जो होता है वो तो बड़ा लॉन्ग लास्टिंग असर होता है। इनकी बातें सुन करके हम किसी चीज के बारे में ओपिनियंस बनाते हैं, वो ओपिनियंस जो होते हैं वो इस किस्म के लोगों की बात सुनकर आपके क्या ख्याल में, अच्छे ओपिनियंस बनेंगे, कोई पॉजिटिव ओपिनियंस बनेंगे, कोई सच्चे ओपिनियंस बनेंगे, झूठे ओपिनियंस बन रहे होते हैं, राइट। किसी को जो है वो हम जलील समझना शुरू हो जाते हैं इनकी बातों के बेसिस के ऊपर, ठीक है, और जो जलील होता है उसको हम पता नहीं क्या समझना शुरू हो जाते हैं इनकी बातों के बेसिस के ऊपर, ठीक है ना। तो ये हमारे जहन दिलो दिमाग के ऊपर इनकी बातें छा भी जाती हैं तो कितने सारे गुनाह इसके अंदर इकट्ठे हो गए। कुछ लोग तो ऐसे हैं जो कि ये जो दीन एसेंशियल्स की क्लास है ना 8:30 से 9:30 एक घंटे की क्लास है, वो सिर्फ इस वजह से नहीं लेते क्योंकि इनमें से किसी एक रुएबजा का प्रोग्राम होता है वो मिस नहीं कर सकते, राइट। इन्हीं में से किसी एक रुएबजा का प्रोग्राम होता है वो मिस नहीं करना चाहते, उस प्रोग्राम को लाइव देखना चाहते हैं, इस वजह से वो दरस कुरान की क्लास नहीं ले सकते। अब ये अल्लाह की गैरत को ललकारना नहीं है, हाँ कि जी दरस कुरान के लिए तो तुम्हारे पास वक्त नहीं है, तुम्हारे सर में दर्द नहीं होता, लेकिन रुएबजा की बात सुनने के लिए तुम्हारे पास सब कुछ मौजूद है, अच्छा तुम्हारा सर भी काम करना शुरू हो जाता है, टाइम भी निकल आता है तुम्हारे पास, राइट। और मेरे कुरान के लिए, मेरे कुरान को समझने के लिए तुम्हारे पास 1 घंटा नहीं निकलता, राइट, हफ्ते में 3 दिन 1 घंटा नहीं निकलता। तो अल्लाह ताला को हम किस तरीके से चैलेंज कर रहे हैं और हम क्या एक्सपेक्ट करते हैं उसके बाद अल्लाह ताला से, क्या एक्सपेक्ट करते हैं। तो कबीला हुज़ैल की लुगत में इस्तिस्ना के मानी देता है और माने आयत के ये हैं कि कोई नफ्स ऐसा नहीं जिस पर हाफिज ना हो। हाफिज के मानी निगरान के भी आते हैं, जो किसी के आमाल को नजर में रखे ताकि उनका हिसाब ले, और हाफिज बमानी मुहाफिज भी आता है, ठीक है, यानी निगरान भी मानी होता है और मुहाफिज भी मानी होता है लफ्ज हाफिज का। तो मुहाफिज के मानी का क्या मतलब है कि जिसके मानी मसाइब और आफात से हिफाजत करने वाले के हैं। पहले मानी के एतबार से हाफिज से मुराद फरिश्ता कातिब आमाल है, اور یہاں اگرچہ اس کو بلفظ مفرد بمانی جنس بیان کیا ہے مگر اس کا متعدد ہونا یا متعدد ہونا دوسری آیت سے ثابت ہے، ان علیکم لحافظین کراما کاتبین، کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ تمہارے اوپر حافظین ہیں، اور یہ جمع کا صیغہ ہے، جمع کا صیغہ تین یا تین سے زیادہ کے لیے استعمال ہوتا ہے، ٹھیک ہے، تو حافظین فرشتے ہیں تمہارے اوپر جن کو کہ کرامن کاتبین کہا گیا ہے، کرامن کاتبین، ٹھیک ہے۔ اب کرامن کاتبین کے بارے میں اس آیت سے پتہ لگتا ہے کہ شاید یہ تین یا تین سے زیادہ ہیں، ٹھیک ہے، اور اس کے علاوہ ہمیں حدیثوں سے پتہ لگتا ہے کہ یہ دو ہیں، ٹھیک ہے، یعنی ایک دائیں کندھے پر ہے، ایک بائیں کندھے پر ہے، اور اس آیت کو اگر ہم دیکھیں اور اس کا معنی جو ہے وہ نگران نے اس آیت کی تفسیر نگران کے معنی میں کریں تو پھر پتہ لگتا ہے کہ ایک ہے، ٹھیک ہے، تو اب جواب اس کے اوپر کیا دیں گے کہ بھئی ایک ہے کہ دو ہیں کہ تین ہیں کہ تین سے زیادہ ہیں، کتنے ہیں یہ، ٹھیک ہے، اب اس کا کیا جواب ہے، کوئی دے سکتا ہے اس کا جواب یا مولویوں کی ضرورت پڑ جائے گی، کوئی اس کا جواب دے سکتا ہے، ایک ہیں کہ دو ہیں کہ تین ہیں، اور تینوں باتیں جو ہیں وہ قرآن حدیث سے ہی ہیں، ٹھیک ہے، یہاں پر بھی قرآن ہی کی بات ہو رہی ہے، حافظ یہ مفرد کا صیغہ ہے سنگولر، اور وہ حدیث کے اندر کرامن کاتبین، رائٹ، کاتبین اگر کہا جائے تو کاتبین تو پھر وہ دو ہوتے ہیں، ٹھیک ہے، اور اگر حافظین کا لفظ کو ٹرانسلیٹ کریں تو حافظین تو تین ہوتے ہیں یا تین سے زیادہ، ٹھیک ہے نا، جمع کا صیغہ ہے، تو جواب کیا ہے اس کا، دو سے زیادہ، اچھا باقی دو کا آپ کیا جواب دیں گے، یعنی کم از کم تین اوپینینس تو ہیں نا، آپ نے تو ایک اوپینین کو پکڑ لیا تو باقی دو کا کیا جواب ہے پھر، وہ غلط ہیں کیا، کیونکہ اعمال کا معاملہ ہے جو اس طرح کے ہی ہو سکتے ہیں، جو اس طرح کے ہی ہو سکتے ہیں، دو، اچھا نہیں، کوئی جواب کوئی ایسا ہونا چاہیے جو کہ سمجھ میں آئے، ٹھیک ہے نا، یعنی ایسے نہیں کہ میرا دل چاہ رہا ہے دو یا میرا دل چاہ رہا ہے تین یا میرا دل چاہ رہا ہے ایک تو جواب دے دیا، ایکسپلینیشن ہمیں سمجھ میں آنی چاہیے نا کہ جی مولویوں کی ضرورت کیوں ہوتی ہے، ٹھیک ہے، یا تو اگر ہم خود ہی سب کچھ کر سکتے ہیں تو پھر تو ضرورت نہیں ہے، ارریلیونٹ ہو گئے یہ سارے مولانا لوگ، ٹھیک ہے، لیکن اگر ہم نہیں جواب دے سکتے ہیں تب تو ان کی ضرورت پڑے گی نا، تو ہمیں یہ احساس ہونا چاہیے کہ ہم ان کے محتاج ہیں، ہم یعنی یہ جو انسٹیٹیوشن ہے علماء کا، یہ انسٹیٹیوشن ارریلیونٹ نہیں ہے، اسرائیل اس ایک ہے، عزرائیل ایک ہے، روح کے لیے باقی انسان کی حفاظت کے لیے شاید، اچھا تاج علماء سے دو ہی سنا ہے زیادہ، اچھا دو ہی سنا ہے، ہاں زیادہ تو دو ہی سنا ہے لیکن یہاں پر تو ایک ہے نا، پھر ایک کو کیسے، تو اس کا نا جواب سن لیجئے کہ ساری باتیں ٹھیک ہیں، ٹھیک ہے، لیکن ساری باتیں ٹھیک ہیں لیکن سب کو ایکسپلین کرنا پڑتا ہے، ٹھیک ہے، تو ایکسپلین کس طریقے سے کریں گے کہ جہاں پر دو کا معاملہ ہے اگزیکٹلی دو، ٹھیک ہے، تو دو جو ہے وہ تو اکثر جو ہے وہ اقوال دو ہی کے بارے میں، ایک جو ہے وہ دائیں ہاتھ پر ہوتا ہے، ایک بائیں ہاتھ پر ہوتا ہے، ٹھیک ہے، تو یہ تو دو کے حق میں یہ بات ہو گئی، ٹھیک ہے، تین یا تین سے زیادہ کے حق میں کیا بات ہو گئی، تین یا تین سے زیادہ کے حق میں یہ بات ہو گئی کہ اللہ تعالیٰ نے نا جو فرشتوں کا بھی سسٹم بنایا ہے نا، تو یہ بھی جو ہے وہ جماعت کی شکل میں بھی بنایا ہے، ٹھیک ہے، جماعت کی شکل میں بنایا، اب یہ جو ہم بات کہہ رہے ہیں یہ کس بیسس پر کہہ رہے ہیں بھائی، ٹھیک ہے، کوئی بیسس ہونی چاہیے نا بات کہنے کے لیے، تو اس کی بیسس یہ ہے کہ ہم نے ہمیشہ سنا ہے کہ موت کا ایک فرشتہ ہوتا ہے، ٹھیک ہے، موت کا فرشتہ ایک ہوتا ہے، اسرائیل علیہ السلام، رائٹ، لیکن قرآن سے ہمیں یہ بھی پتہ لگتا ہے کہ جو جان نکالنے والے فرشتے ہوتے ہیں نا وہ ایک نہیں ہوتا بلکہ پوری ایک ٹیم ہوتی ہے جان نکالنے والی، اور اس کی ان کا ذکر کہاں پر آتا ہے، وہ بھی قرآن کے اندر ہی آتا ہے، والنازعات غرقا والناشطات نشطا، ٹھیک ہے، تو اس والی صورت کے اندر یہ جان نکالنے والے فرشتوں کی بات ہو رہی ہے اور وہاں پر پوری ٹیم کا تذکرہ ہے، والنازعات غرقا والناشطات نشطا والسابحات سبحا، ٹھیک ہے، تو پوری ٹیم ہے وہاں پر جان نکالنے فرشتوں کا، جن کا والی ٹیم ہے جس کا تذکرہ ہے، تو کیا پتہ لگتا ہے کہ ہو سکتا ہے کہ دو کا ہونا بھی غلط نہیں ہے لیکن پوری ٹیم کا بھی ہونا، وہ ٹیم کس طرح سے ہوتی ہے، وہ ٹیم اس طرح سے ہوتی ہے کہ جو مینیجر صاحب ہوتا ہے نا وہ تو ایک ہی ہوتے ہیں نا ٹیم کے، ٹھیک ہے نا، ٹیم کا مینیجر، ٹیم کا کیپٹن تو ایک ہی ہوتا ہے، لیکن کیپٹن کے نیچے تو پوری ٹیم ہوتی ہے، ٹھیک ہے نا، جیسے کرکٹ کی ٹیم ہے तो 11 प्लेयर्स होते हैं ना, कैप्टन तो एक ही होता है ना, तो जिक्र जो है वो अमूमन कैप्टन का ही आता है, हर जगह पूरी टीम का जिक्र नहीं आता, जिक्र कैप्टन का आता है, लेकिन पूरी टीम ही मुराद होती है उससे, ठीक है। तो ये जो एक्सप्लेनेशन हुई ये हाफिजीन की एक्सप्लेनेशन हुई, ठीक है, कि भाई ये जमा का सीगा यहाँ पर क्यों इस्तेमाल हुआ, क्योंकि पूरी टीम है असल में ये, ठीक है। अच्छा अब क्या रह गया, यानी दो का भी जवाब मिल गया कि भाई हदीस में तो दो ही आया है, ठीक है, और तीन या तीन से ज्यादा का भी जवाब हो गया, ठीक है, कि वो टीम है असल में, लेकिन तस्करा टीम का हर जगह नहीं होता बल्कि कैप्टन साहब का तस्करा होता है हर जगह, ठीक है। अच्छा अब रह गया एक, ठीक है, कि भाई ये जो हाफिज फरिश्ता होता है ये एक होता है, इसका क्या जवाब है, इसका जवाब जरा आसान है, कोई बताएगा, क्योंकि इस आयत के अंदर हाफिज सिंगुलर टेंस है, ठीक है, तो अब हाफिज की क्या एक्सप्लेनेशन है, इसका जवाब आसान है जी, टीम लीडर। हाँ कॉन्सेप्ट यही है, लेकिन इसको आप इस तरह कह सकते हैं कि जी दो मैनेजर्स है ना, एक दाएं कंधे का मैनेजर है, एक बाएं कंधे का मैनेजर है, लेकिन दोनों मैनेजर्स के ऊपर भी तो एक होता है, राइट, सीईओ साहब होते हैं, राइट, जो मैनेजर्स को मैनेज करते हैं, सीईओ। तो अक्सर ऐसा भी होता है कि दो टीम्स जो होती है ना उनके दो मैनेजर्स तो हैं, लेकिन एक मैनेजर जो होता है ना वो सीनियर होता है, वो टीम लीडर, जैसे आपने कहा, ठीक है। तो एक प्रोजेक्ट जब असाइन होता है ना तो उसमें कभी ऐसा भी होता है कि दो मैनेजर्स रख दिए जाते हैं, ठीक है, लेकिन एक मैनेजर को जो है वो लीडर बना दिया जाता है दूसरे मैनेजर का, ठीक है ना, ऐसा होता है ना। तो इसी तरीके से ये जो दाएं कंधे वाला फरिश्ता है ना, दाएं कंधे वाला फरिश्ता जो कि नेकियां लिखने के ऊपर मामूर है, ठीक है, हदीस मुबारका से पता लगता है कि ये जो फरिश्ता है ये दरअसल दूसरे फरिश्ते का भी बॉस है, ठीक है ना। कैसे बॉस है, वो ऐसे है कि दूसरा फरिश्ता है बुराइयां लिखने वाला, ठीक है, लेकिन जब कोई इंसान बुराई करता है ना तो ये फरिश्ता जो है ना वो उसको लिख नहीं सकता, ठीक है, पहले इसको परमिशन लेनी पड़ती है दाएं हाथ वाले फरिश्ते से, लिख लूं तो दाएं हाथ वाला फरिश्ता क्या जवाब देता है, नहीं नहीं लिखो, अभी ठहर जाओ, ठीक है ना, एक पहर तक इंतजार करो, दिन के कितने पहर होते हैं, तीन या चार पहर होते हैं, राइट, तो एक पहर तक उनमें से इंतजार करो, इतना ड्यूरेशन तुम इंतजार करो, हो सकता है ये तौबा कर ले, हो सकता है नादिम हो जाए, तो तुम्हें लिखने की जरूरत ही नहीं पेश आएगी, राइट, इसलिए कि नदमु तौबतन, अल्लाह ताला माफ कर देंगे इस गुनाह को, तो तुम्हें लिखने की नौबत नहीं आएगी, तो तुम इंतजार करो, ठीक है। तो इस तरीके से ना ये उसकी इजाजत के बगैर लिख ही नहीं सकता, ठीक है। तो अल्लाह ताला की रहमत की ये भी एक बड़ी मिसाल है कि दाएं हाथ वाले फरिश्ते को अल्लाह ताला ने टीम लीडर बना दिया। और उसूल ये होता है कि अक्सर जो है ना वो छोटों का जिक्र नहीं किया जाता, जैसे टीम मेंबर्स का जिक्र नहीं किया जाता, सिर्फ मैनेजर का जिक्र कर देते हैं, कैप्टन का जिक्र कर देते हैं, उसी तरीके से अगर दो बंदे किसी काम पर मामूर हो ना तो उनमें से भी सिर्फ एक का जिक्र करते हैं जो कि बड़ा है, छोटे का जिक्र नहीं करते, ठीक है। इसकी सबसे बड़ी मिसाल क्या है, कुरान के अंदर, कुरानी के अंदर इसकी सबसे बड़ी मिसाल कि अल्लाह ताला ऐसा करते हैं, कोई दलील होनी चाहिए ना उसके ऊपर। तो दलील क्या है, किसी को याद है, कि जब दो काम कर रहे थे लेकिन जिक्र एक का हुआ, बहुत बड़ा काम कर रहे थे, क्या बना रहे थे जी, वَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَعِيلُ، ठीक है। तो अल्लाह ताला क्या फरमा रहे हैं, जब इब्राहिम अलैहिस्सलाम जो है वो मेरे घर की बुनियादें रख रहे थे, ठीक है ना, और आखिर में कह दिया और इस्माइल, ठीक है ना। तो फेल का जो नस्बत करी है, यानी यरफाउ इब्राहिम अलकवायदा मिनल बैत, ठीक है ना, तो फेल तो है यरफाउ, तो यरफाउ की नस्बत किससे करी है, इब्राहिम से करी है, ठीक है ना। तो वहां पर इब्राहिम का तस्करा किया और जिमनी तौर पर इस्माइल का भी तस्करा कर दिया, ठीक है ना, लेकिन जिमनी तौर पर, असल में तो इब्राहिम, ये नहीं फरमाया वाइज यरफाउ इब्राहिम व इस्माइल मिनल बैत व इस्माइल, ठीक है, ऐसे नहीं कहा। तो बड़े का तस्करा कर देते हैं, छोटे का तस्करा नहीं करते, या छोटे का तस्करा ऐसे ही जिमनन कर देते हैं। तो अल्लाह ताला ने यहाँ पर सिर्फ एक फरिश्ता का तस्करा कर दिया, लेकिन मुराद यहाँ से पूरी फरिश्तों की टीम है दरअसल, ठीक है। तो दोनों भी मुराद हैं, और दोनों के अंदर अंदर अगर कोई मजीद है तो उनका भी मुराद दिया जा सकता है। बहरा तो ये इन्होंने लिखा कि इनका मुतअद्दद होना दूसरी आयत से साबित है, और दूसरे मानी के एतबार से, ठीक है। तो ये तो हाफिज बमानी निगरान हो गया, ठीक है, कि ये हर चीज हमारी देख रहे हैं। वमा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैही रक़ीबुन अतीत, कि कोई चीज जुबान से नहीं निकलती सिवाय इसके कि एक रक़ीबुन अतीत, ठीक है, एक निगहबान हमसाया एक नेगेबान पड़ोसी वो इसको लिख लेता है, सूरह काफ की आयत है, ठीक है, जो कुछ भी हम कहते हैं तो यही किरामन कातिबैन लिखने के लिए तैयार बैठे होते हैं। अच्छा, इसके बाद दूसरे पैराग्राफ में फरमाया कि दूसरे मानी के एतबार से वो फरिश्ते मुराद हैं जो अल्लाह ताला ने हर इंसान की हिफाजत के लिए मुकर्रर किए हैं, यानी निगहबान, निगरान नहीं, निगहबान, ठीक है, और वो दिन रात तमाम आफात व मसाइब से इंसान की हिफाजत करते हैं बजुज उस मुसीबत और आफत के जो अल्लाह ताला ने इसके लिए मुकर्रर कर दी है। जैसा कि एक दूसरी आयत में इसका सराहतन बयान आया है कि लहू मुअक्किबातुम मिन बैन यदैही व मिन खल्फिही यहफज़ूनहु मिन अम्रिल्लाह, ठीक है, कि उसके लिए मुअक्किबात हैं, मुअक्किबात यानी उसके गाइड, गार्ड करने वाले, ठीक है, वो पीछे से भी होते हैं यानी आगे से भी होते हैं और पीछे से भी, यानी इसको घेरे हुए होते हैं, ये गाइड गार्ड करने वाले फरिश्ते ये इसको घेरे हुए रहते हैं और इसको अल्लाह के हुक्म से इसकी हिफाजत कर रहे होते हैं, ठीक है, यानी इंसान के लिए नौबत व नौबत आने वाले मुहाफिज फरिश्ते मुकर्रर हैं जो उसके आगे और पीछे से उसकी हिफाजत बेअम्र इलाही करते हैं, ठीक है, लेकिन ये फरिश्ते उसकी हिफाजत नहीं कर सकते उस चीज से कि जो कि उसकी तकदीर में लगाने लिखी हुई है, उसके लिए मुकद्दर की हुई है, ठीक है, इसकी ये बात इसके उसको समझना थोड़ा सा मुश्किल भी हो सकता है कि भाई जब ये उस चीज से हिफाजत कर ही नहीं सकते जो अल्लाह ताला ने यानी इसको भेजनी है, तो फिर फायदा क्या है इन फरिश्तों का, तो फिर ये क्या करते हैं, यानी जो मुसीबत आती है तो उसको तो ये यानी जो आने वाली मुसीबत होती है उसको तो ये टाल नहीं सकते, तो इनका फायदा ही क्या है, ठीक है ना, तो भाई इनका फायदा ये है, इसको समझने के लिए ना हमें फिर थोड़ा फिजिकल वर्ल्ड की तरफ आना पड़ेगा, मटीरियल मादी वर्ल्ड की तरफ, ठीक है, मादी वर्ल्ड से इसकी क्या मिसाल है कि मुस्तकिल जो है वो हमारी तरफ मुसीबत आती रहती हैं लेकिन हम तक पहुंच नहीं पाती हैं, ठीक है ना, तो वो क्या होती हैं जैसे कि फिजा के अंदर पाकिस्तान चले जाएं या वैसे भी यहाँ हर सारी दुनिया में होता है, ऐसा नहीं होता कि यूरोप के अंदर जो वायरसेस बैक्टीरिया होते नहीं है, होते हैं भाई, वो हम कुछ ज्यादा ही उन लोगों को समझना शुरू हो गया ना, तो समझते हैं कि वहां तो नहीं होता ऐसा, सब कुछ पाकिस्तान में होता है, नहीं ऐसा नहीं है, हर जगह होते हैं, तो वायरसेस और बैक्टीरियाज जो है वो हर वक्त फिजा के अंदर होते हैं, ठीक है ना, और ये जो है वो इंसान के ऊपर यानी अटैक करते रहते हैं, लेकिन इंसान के अंदर एंटीबॉडीज होती हैं, ठीक है, एंटीबॉडी बॉडीज जो होती हैं वो उसको प्रोटेक्ट करती रहती हैं इन चीजों के खिलाफ, ठीक है, लेकिन कभी ऐसा होता है कि कोई वायरस आपके ऊपर अटैक कर जाता है, ठीक है, तो उस वक्त एंटीबॉडी काम नहीं कर पाती, ठीक है, तो उसको एक मोमिन ये कहता है कि भाई ये जो है ना वो अल्लाह ताला की तरफ से इसके लिए मुकद्दर था कि इसने बीमार पड़ना था, अब एंटीबायोटिक बॉडीज जो है वो इसकी इस वक्त काम नहीं करी, ठीक है ना, बाकी बाहिर कोई मसला नहीं था इसके साथ लेकिन इस वक्त काम नहीं करी, भाई क्यों नहीं काम करी, इसलिए कि उनके परवरदगार ने उनको काम नहीं करने दिया। बिल्कुल इसी तरीके से ये जो एंटीबॉडीज जो है वो फरिश्ते भी हैं हमारे ऊपर जो कि हर वक्त जो है वो हमें प्रोटेक्ट करते रहते हैं, लेकिन जब अल्लाह ताला का कोई हुक्म होता है कि नहीं जी इस वक्त उसको प्रोटेक्ट नहीं करना है तो वो फिर विड्रॉ कर जाते हैं, वो हट जाते हैं और फिर वो प्रोटेक्शन खत्म हो जाती है, तो फिर वो अटैक हो जाता है, जैसे कि आगे एक हदीस में है, आगे लिखा है उन्होंने कि एक हदीस में है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर मोमिन पर अल्लाह ताला की तरफ से 160 फरिश्ते उसकी हिफाजत के लिए मुकर्रर हैं जो इंसान के हर हर उज्व की हिफाजत करते हैं, इनमें से 7 फरिश्ते सिर्फ इंसान की आंख की हिफाजत के लिए मुकर्रर हैं, ये फरिश्ते इंसान से हर बला और मुसीबत जो उसके लिए मुकद्दर नहीं इस तरह इंसानों से दफा करते हैं जैसे शहद के बर्तन पर आने वाली मक्खियों को पंखे वगैरह से दफा किया जाता है, ठीक है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने बात हमें तफसीलन बताई, और अगर इंसान पर यह हिफाजती पहरा ना हो तो शयातीन उसको उचक लें यानी उसकी बोटियां बोटियां नोच लें, ठीक है ना, क्योंकि शयातीन जो है ना वो हमारे दुश्मन है, ठीक है, यानी ये बुरे शयातीन की बात हो रही है, मोमिन मुसलमान शयातीन की बात नहीं हो रही, बुरे शयातीन की बात हो रही है, ठीक है, तो वो हमारे दुश्मन है और वो दुश्मनी जो है वो हमसे हर तरह से निकालने की कोशिश करते हैं, ठीक है ना, सिर्फ ये नहीं कि हमें जहन्नुम में पहुंचा दें, ठीक है ना, यानी सिर्फ तो नहीं कहना चाहिए इसके लिए, लेकिन यही उनका वाहिद गोल नहीं है कि हमें जहन्नुम में पहुंचा दें, बल्कि वो हमें हर तरह से तकलीफ पहुंचाने की कोशिश करते हैं, ठीक है ना, तो ये तकलीफ रूहानी तकलीफ यानी जहन्नुम में पहुंचा देना जो कि अल्टीमेट रूहानी तकलीफ है, लेकिन इस दुनिया के अंदर छोटे छोटे गुनाह करवाना, ठीक है ना, बड़े गुनाह करवा देना वो भी रूहानी तकलीफ है, हत्ता के जिस्मानी तौर पर भी वो हमें तकलीफ पहुंचाने की कोशिश करते हैं, ठीक है, ऐसा नहीं है कि सिर्फ रूहानी तकलीफ पहुंचाते हैं जिस्मानी तकलीफ नहीं पहुंचाते, जिस्मानी तौर पर तो वो हमें तंदुरुस्त तवाना देखना चाहते हैं, नहीं ऐसा नहीं है, बल्कि जिस्मानी तौर पर भी वो हमें हर तरह की तकलीफ पहुंचाते हैं, और इसी वजह से जो सुन्नत को जाहिरी और बातनी तौर पर फॉलो नहीं करता ना, तो वो जो है वो मुश्किलात के अंदर सिर्फ रूहानी मुब्तला नहीं होता, बल्कि वो जिस्मानी मुश्किलात में भी मुब्तला होता है। ठीक है, तो जिस्मानी मुब्तला मुश्किलात में मुब्तला इसलिए होता है क्योंकि शयातीन जो है उसको जिस्मानी मुश्किलात में मुब्तला करने के लिए हर वक्त दरपे रहते हैं, और अल्लाह ताला की हिफाजत अल्लाह के हुक्म से रहती है फरिश्तों की, और जब अल्लाह ताला किसी बंदे से नाराज हो जाते हैं या किसी बंदे को जो है वो किसी किस्म की सजा देना चाहते हैं, ठीक है ना, किसी आजमाइश में मुब्तला करना चाहते हैं, तो उस वक्त वो हिफाजती पर्दा हटाते हैं, जब यानी हटवाते हैं फरिश्तों को कह करके, जब हट जाता है तब ये शयातीन जो है उसके ऊपर यानी असरअंदाज होते हैं, उसके बगैर ये शयातीन असरअंदाज नहीं हो सकते। ठीक है, तो इसके तहत जो है वो चंद बातें ये हैं कि एक तो ये कि फरिश्तों की टीम्स है ना, तो अल्लाह ताला ने हर टीम को अलग काम असाइन किया हुआ है। ठीक है, जैसा कि पिछली आयत के अंदर था भाई, वो यानी पिछली तफसीर के तहत, ये जो हाफिज वाली दूसरी तफसीर थी उसके तहत किया, तो हमने सुना था कि निगरान फरिश्ते, तो निगरानी करना एक अलग काम है, ठीक है ना, और निगहबानी करना ये एक अलग काम है। तो ऐसा नहीं है कि फरिश्ते जो है वो या तो निगरानी करते हैं या निगहबानी करते हैं, ये नहीं है। ये जो डिस्कशन है वो तो सिर्फ इस आयत की तफसीर वाली डिस्कशन है कि इस आयत के अंदर जो लफ्ज हाफिज है उससे निगरान मुराद है कि निगहबान मुराद है, लेकिन वो तो सिर्फ इस आयत की तफसीर की बात हो रही है ना। लेकिन फरिश्तों की इन दो टीमों का अलग अलग मौजूद होना, इसमें कोई शको शुबा नहीं है। ठीक है, यानी फरिश्तों की एक टीम जैसे कि जान निकालने के ऊपर मुकर्रर है, एक टीम जो है वो बारिश बरसाने के ऊपर मुकर्रर है, राइट, एक टीम जो है वो और यानी किसी काम के ऊपर मुकर्रर है, उसी तरीके से एक टीम जो है वो नामे आमाल लिखने के ऊपर मुकर्रर है, उसी तरीके से एक टीम जो है वो इन जिनों से इंसान की मादी हिफाजत करने के ऊपर मुकर्रर है। ठीक है ना, जिसको के आप निगहबान कहेंगे, ठीक है, निगहबान फरिश्ते। ये मसाइब क्या सिर्फ शयातीन की वजह से ही होते हैं? शयातीन की वजह से नहीं कहेंगे उसको। ये एक तो ये कि ये शयातीन जो होते हैं ये भी सबब होते हैं ना, अल्लाह ताला इस्तेमाल करते हैं इनको बतौर सबब के हम तक मुसीबतें पहुंचाने के लिए। ठीक है, तो यानी अब ये जो है वो क्यों आती हैं हमारे ऊपर? ठीक है, तो ये जो आती है ना, तो ये अल्लाह की मर्जी से आती हैं, लेकिन अल्लाह ताला जो है ना वो हम तक भेजते क्यों हैं, उसकी दो रीजन होती हैं। ठीक है, दो दो में से एक रीजन होती है किसी एक मुसीबत के आने की, या तो रीजन नंबर वन होगी या रीजन नंबर टू होगी। रीजन नंबर वन क्या होती है कि हमने कोई गलत काम किया होता है, ठीक है, अल्लाह ताला की नाफरमानी करी होती है, नबी अलैहिस्सलाम की सुन्नत की खिलाफ वर्जी करी होती है, किसी का दिल दुखाया होता है, इस किस्म के गलत काम किए होते हैं हमने, तो अल्लाह ताला फिर सजा के तौर पर वो मुसीबत हमें भेजते हैं। ठीक है ना, तो ये रीजन नंबर वन हो गया। ठीक है, रीजन नंबर टू क्या हो सकता है? वो ये होता है कि अल्लाह ताला हमें कोई मुकाम मरतबा देना चाहते हैं, ठीक है ना, और वो हम अपने अमलों से पा नहीं पा रहे हैं, ठीक है, हम वो हासिल नहीं कर पा रहे हैं, ठीक है ना, लेकिन हम चाहते भी हैं वो मुकाम, हम दुआएं भी मांगते हैं वो मुकाम हासिल करने के लिए, ठीक है, और हमारे दिल के अंदर तमन्ना भी है कि हम वो मुकाम हासिल कर लें, ठीक है, लेकिन हम नहीं कर पा रहे हैं, लेकिन हम तलब तो रखते हैं ना, अल्लाह ताला के कुर्ब की तलब रखते हैं, अल्लाह ताला को राजी करने की तलब रखते हैं, लेकिन कर नहीं पा रहे हैं, वो एफर्ट नहीं कर पा रहे, तो अल्लाह ताला फिर किसी मुसीबत को भेज देते हैं। लेकिन ये जो मुसीबत आती है ना, इस मुसीबत की नेचर ये होती है कि अल्लाह ताला ये सिर्फ उस शख्स की तरफ भेजते हैं कि जो कि इस मुसीबत के ऊपर सबर कर ले, ठीक है, सबर कर सके, और सबर करता है वो, तो उसके नतीजे में अल्लाह ताला उसको वो मुकाम बतौर रिवॉर्ड के अता फरमा दे, ठीक है ना, बतौर रिवॉर्ड के। ठीक है, अच्छा ये करते क्यों हैं? बगैर मुसीबत भेजे हुए अता फरमा देते, अल्लाह ताला से कोई पूछ सकता है? बगैर मुसीबत भेजे हुए इसको रिवॉर्ड दे देते भाई, राइट, भाई आप तो बादशाह हैं, आप तो जो चाहें कर सकते हैं, लेकिन अल्लाह ताला ऐसे नहीं करते। ठीक है, क्यों नहीं करते? इसलिए कि अल्लाह ताला जो है ना वो क्या करते हैं, रिकॉर्ड्स मेंटेन करते हैं, ठीक है ना, हर चीज का एक रिकॉर्ड मेंटेन होता है, ठीक है ना, और ये रिकॉर्ड जो है वो अल्लाह ताला छुपा के नहीं रखते, वो अल्लाह ताला वो रिकॉर्ड्स एक्सपोज कर देंगे। ठीक है, जैसे कि आगे आ रहा है मामला, ठीक है, यौम तुबल सरायर, ठीक है ना, जिस दिन जो है सारे रिकॉर्ड जो है ना वो सारे के सारे एक्सपोज हो जाएंगे। तो अल्लाह ताला ना हर चीज का रिकॉर्ड रखते हैं। देखें, अकाउंटेंट्स जो है ना, आपके आपकी कंपनी के अंदर भी अकाउंटेंट्स होते हैं, हर जगह अकाउंटेंट्स होते हैं, वो क्या करते हैं, एक एक चीज को रिकॉर्ड करते हैं। क्यों करते हैं? कि जिस वक्त ऑडिट होगा ना, तो ऑडिट के अंदर जी उन्होंने सारे रिकॉर्ड्स खोलने हैं, तो कहीं ऐसा ना हो कि कोई ट्रांजैक्शन जो है ना वो अनरिकॉर्डेड रह गई हो, फिर ऑडिटर्स के सामने जो है वो यानी हम जवाब नहीं दे सकेंगे, ठीक है ना। तो अल्लाह ताला को तो कोई ऑडिट कर नहीं सकता ना, अल्लाह ताला ने तो खुद ऑडिटिंग का सिस्टम बनाया है। ये कयामत क्या है, अल्लाह ताला का अपना बनाया हुआ ऑडिटिंग सिस्टम है। तो जहां अल्लाह ताला दूसरों की ऑडिटिंग करेंगे, वहीं अल्लाह ताला अपनी ऑडिटिंग भी जो है ना वो भी तैयार करके रखे हुए हैं। क्यों? क्योंकि कोई भी जो है ना वो अल्लाह ताला के ऊपर उंगली ना उठा सके, ठीक है, कि भाई आपने उसको क्यों नवाज दिया उठा करके, राइट, हमें क्यों नहीं नवाजा जी, हम भी तो आपके बंदे थे, राइट, हमें क्यों नहीं नवाजा, उसको क्यों नवाज दिया। तो अल्लाह ताला ना एक एक चीज दिखाएंगे, देखो मैंने उसको मुसीबत भेजी थी, ठीक है ना, मैंने उसको मुसीबत भेजी थी, देखो उसका क्या रिस्पॉन्स हुआ उस मुसीबत के ऊपर, ठीक है ना। तो अब जो है ना वो अपना अपना सा मुंह लेकर के बैठ जाएंगे कि हाँ वाकई हम हमारे ऊपर भी मुसीबत आई थी और हमने क्या किया था उसके ऊपर, हमने तो बकबक करनी शुरू कर दी थी, राइट, हमने तो नाशुक्रिय कलमात करने शुरू कर दिए थे। तो उस वक्त फिर कोई काफिर जो है वो कोई कह नहीं सकेगा कोई बात, ठीक है, कि भाई इसने जो है वो मुसीबत के ऊपर सबर किया था जब उसको ये मुकाम मिला है, जब उसको ये रिवॉर्ड मिला है, ठीक है ना। तो ये मुसीबत जो है ना वो अल्लाह ताला शयातीन को बतौर सबब के जरूर इस्तेमाल फरमाते हैं, लेकिन कॉज जो है ना वो शयातीन नहीं होते, कॉज जो होते हैं ना वो इन दोनों में से कोई एक होता है, या तो रीजन नंबर वन या रीजन नंबर टू, ठीक है। तो शयातीन सबब होते हैं बिल्कुल इसी तरीके से जैसे फरिश्ते सबब होते हैं, राइट, हिफाजत करने के लिए भी अल्लाह ताला को क्या जरूरत थी फरिश्तों की, कोई जरूरत नहीं थी अल्लाह ताला की हिफाजत के लिए फरिश्तों की, ठीक है ना। तो अल्लाह ताला ने सबब के तौर पर फरिश्तों को वहां पे यानी अपॉइंट किया हुआ है, वहां पे गार्ड के तौर पे खड़ा किया हुआ है, ठीक है। अच्छा, एक और बात इसके ऊपर ये कि ये जो हमारे ऊपर जुनून वगैरह के असरात होते हैं, जादू वगैरह के असरात हो गए, सिफली अमान वगैरह के असरात हो गए ना, तो ये सब जो है ना ये भी सारा इसी सिस्टम के तहत ही होता है, ठीक है। और ये जो सिस्टम है तो इस सिस्टम के ऊपर जिसको ईमान आ जाता है, मिल जाता है ना, तो फिर वो कोशिश ये करता है कि वो ना इस हिफाजती निज़ाम को ब्रेक होने की नौबत ना आने दे, ठीक है ना, ब्रेक होने की नौबत ही ना आने दे, अल्लाह ताला को ऐसे राजी करके रखें और ऐसे सुन्नतों को फॉलो करते रहें, क्योंकि सुन्नतें को फॉलो करना क्या होता है कि उससे जो है ना ये हिफाजती निज़ाम हमारे ऊपर मेंटेन रहता है, ठीक है। दुआएं पढ़ना उनमें से एक चीज है, ठीक है ना, नजासत को दूर करना अपने घर से, ठीक है ना, अपने मामलात से नजासत को दूर रखना ये भी सुन्नत का हिस्सा है, ठीक है। तो इससे क्या होता है कि जिन्नात का असर जो है ना वो हो नहीं पाता, क्योंकि जिन्नात जो है वो इन चीजों से अट्रैक्ट होते हैं, गुनाह से अट्रैक्ट होते हैं, ठीक है ना। माशाल्लाह घर के अंदर जो है वो जबरदस्त किस्म की म्यूजिक चल रही हो, ठीक है ना, और जो है वो टीवी भी चल रहा हो, राइट, और उसके बाद जो है वो माशाल्लाह तो मैं ऐसे ही कह रहा हूँ, माशाल्लाह बोलने का मुकाम तो ये नहीं है कि हर किस्म की शक्लें भी मौजूद हों घर के अंदर, ठीक है, मूर्तियां भी रखी हुई होती हैं मुसलमानों ने, हत्ता कि आज के मुसलमान जो हैं वो तो सुअर को भी रखते हैं अपने घर के अंदर, ठीक है ना, सुअर के जो है वो पिगी बैंक्स रखते हैं, ठीक है, गुल्लक हम रखते थे बचपन के अंदर मिट्टी का बना हुआ, ठीक है। आजकल क्या हाई लेवल के जो मुसलमान हैं माशाल्लाह, राइट, उनके पास सारी दलीलें होती हैं उनके पास भी, तो वो पिगी बैंक्स रखते हैं, ठीक है ना, पिक की शक्ल की एक वो बैंक होता है जिसके अंदर वो बच्चों के लिए पैसे रखते हैं, ठीक है, पिक की तस्वीरें आम है, हत्ता के अल्लाह माफ करे अरब मुल्कों में तो ये देखा कि ये जो पिक को है ना वो हराम तो अल्हम्दुलिल्लाह आज तक समझ रहे हैं, पिक को हराम तो समझते हैं, लेकिन उसको कहते हैं कि जिस तरह शेर का गोश्त हराम है ना, शेर खाना हराम है, उसी तरीके से पिक खाना हराम है, ठीक है ना। तो जिस तरह आजकल इंडिया पाकिस्तान वाले भी शेर की तस्वीर रखना को तो कोई इतना बुरा नहीं कहते, मौलवी लोग तो उसको भी बुरा कहते हैं, लेकिन आम लोग जो है वो शेर से कोई कराहियत नहीं रखते ना, तो कहते हैं कि भाई जिस तरह शेर की तुम तस्वीर रखते हो हम भी उसी तरीके से पिक को रखते हैं, ठीक है ना, पिक की भी तस्वीर है, पिक का भी कोई स्टैचू बना हुआ है, ठीक है, तो तुम अगर शेर का स्टैचू रखते हो तो हम पिक का स्टैचू रखते हैं, क्या मतलब, दोनों ही हराम है, शेर को खाने को कौन कह रहा है, पिक को तुम्हें खाने को कौन कह रहा है। तो आप इस वजह से इनके यानी चिल्ड्रंस हॉस्पिटल में चले जाएं तो चिल्ड्रंस हॉस्पिटल के अंदर इन्होंने जो शक्लें बनाई हुई होती हैं उन शक्लों के अंदर पिक की शक्लें भी मौजूद होती हैं, ठीक है ना। तो आज के दौर के मुसलमानों का तो मतलब ये हाल हो चुका है हमारा, ठीक है ना। तो इस किस्म की जो शबीहें मौजूद होती हैं, शक्लें होती हैं, मौसीकी होती है, डांस नाच गाना और सारी गुनाह की जो चीज़ें होती हैं, इनसे क्या होते हैं, इनसे शयातीन अट्रैक्ट होते हैं, इनकी तरफ शयातीन लपकते हैं। तो जब हमारे घर में ये सारी चीज़ें होती हैं ना और सुन्नत वाले अमाल नहीं हो रहे होते, घर में दाखिल होते हुए बिस्मिल्लाह नहीं पढ़ रहे होते, राइट, बाथरूम में दाखिल होते हुए जो है वो बाथरूम की दुआ नहीं पढ़ रहे होते, ठीक है ना, तो इस तरह की जो चीजें यानी नंगे घूम रहे होते हैं, नाउज बिल्ला, राइट, बेशर्मी के तरीके से, ठीक है ना। तो इन सब चीजों से जो है वो शयातीन फिर अट्रैक्ट होते हैं, और जब शयातीन आते हैं ना तो फिर उस मकाम के ऊपर रहमत के फरिश्ते नहीं होते, रहमत के फरिश्ते वहां से चले जाते हैं। ये जो गार्डियन एंजल्स है, एंजल्स हैं, गार्डियन एंजल्स यानी निगहबान जिनकी हम बात पढ़ रहे हैं, तो ये निगहबान एंजल्स पर वहां पर नहीं रहते, ठीक है, वो मैदान खाली कर देते हैं। और जब वो मैदान खाली कर देते हैं ना तो फिर उसके बाद तमाशे होने शुरू होते हैं घर के अंदर, कभी लड़ाई झगड़ा खूब दबा के होता है, लड़ाई झगड़ा, क्योंकि हर एक के खून के अंदर ना शैतान दौड़ना शुरू हो जाता है। उस समय क्या होता है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि शैतान तुम्हारे खून में दौड़ना शुरू हो जाता है, ठीक है, वो दौड़ना नहीं शुरू हो जाता, दरअसल उसका जो वसवसा है ना वो हमारे ऊपर हावी हो जाता है। तो फिर जो है वो दबा के लड़ाइयाँ होती हैं घर के अंदर, ठीक है ना, एक उधर से चीख रही है, एक उधर से चीख रहा है, ठीक है ना। तो ये शयातीन के आने की वजह से होता है और रहमत के फरिश्तों के रुख्सत होने की वजह से सारे काम होते हैं, ठीक है। तो हम जो है वो करना क्या चाहिए हमें कि हम इसको रिवर्स करने की कोशिश करें, ठीक है, घर से जो है वो गुनाह के सारे असबाब को निकालें, राइट, और सुन्नतों के असबाब को घर के अंदर दाखिल करें। लेकिन हम तो ये करना नहीं चाहते, ठीक है ना, क्योंकि इसमें हमारी ख्वाहिशात जो हैं वो कुर्बान होती हैं, ठीक है ना, ख्वाहिशात कुर्बान होती हैं। हम लोगों के सामने जो है वो मौलवी कहलाना शुरू हो जाएंगे, लोग हमें कहेंगे कि ये तो ये भी गया हाथ से, राइट, ये भी चला गया, ये भी मौलवी बन गया, ये भी उनके हाथ हत्थे चढ़ गया, राइट, लोगों की बातें सुननी पड़ेंगी और उसके लिए हम तैयार नहीं होते, ठीक है ना। शरीयत सुन्नत को ज्यादा फॉलो कर लेंगे तो मुसीबत आ जाएगी, ठीक है ना। तो फिर इसका हल हम क्या निकालते हैं जी, क्लास, फिर हमारे पास क्या हल होता है इसका, फिर हम क्या हल निकालते हैं, जी हम क्या हल निकालते हैं जब हमें गुनाहों को नहीं छोड़ना होता, कॉम्प्रोमाइज कर लेते हैं। क्या मतलब कॉम्प्रोमाइज कर लेते हैं, जरा एक्सप्लेन करें ना, जिनों के साथ रहना, रहने को कॉम्प्रोमाइज कर लेते हैं, कुछ आपकी कुछ मेरी। बहाना ढूंढते हैं, नहीं, हाँ बहाने तो हम ढूंढते हैं, गीले बहाने नहीं, हल यानी तौजीह, नहीं 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 मैं कह रहा हूँ जी हल क्या निकालते हैं, सोल्यूशन क्या निकालते हैं, ये सारी आप जो बातें कह रहे हैं ये तो है कि भाई उसको एक्सप्लेन हम इस तरीके से करते हैं, तौजीह करते हैं, वो तो हम करते ही हैं, तौजीह करते हैं, नहीं नहीं ये कौन सा गुनाह है, राइट, और ये भी कौन सी जरूरी है नेकी करना, राइट, ये तो तौजीहात, आप सही कह रहे हैं, तौजीहात तो हम करते हैं, लेकिन सोल्यूशन क्या निकालते हैं हम इसका, आदत ही तरह बटेर। नहीं, हम किन के पास जाते हैं जब हमारे घरों के अंदर शयातीन के असरात नजर आते हैं, जब वो बत्तियां खुद ब खुद खुलना बंद होना शुरू हो जाती हैं, राइट, और कहीं से जो है वो कुछ आवाजें आनी शुरू हो जाती हैं, या ख्वाब में कोई उठ करके चीखना शुरू कर देता है, तो हम किधर किधर जाते हैं जी, आमिलों के पास जाते हैं। शेख के पास आते तो ना मसला हल हो जाता, शेख के पास नहीं जाते हम आमिलों के पास जाते हैं, उलमा के पास भी चले जाते हैं ना तो आधा मसला हल हो जाता, ठीक है, हम जाते हैं आमिलों के पास तावीज़ गंडों के लिए, ठीक है ना, कुछ पढ़ के बता दें, पढ़ने को दे दें, कुछ पढ़ के फूंक दें, ठीक है ना, तो ये हमारा सलूशन है, ठीक है। इस वजह से अगर हम कुरान को फॉलो करें, बात समझ जाए ना, अगर मान जाए बात को, तो हमारा आमिलों से छुटकारा हो जाए, और आमिलों की फिर वो जो बिजनेस है ना फिर वो ठप हो जाए, ठीक है। तो इस वजह से फिर वो ये सारे मसले ना फिर एक बड़ी कन्फ्यूजिंग तरीके से ना फिर हमें बताए जाते हैं, और हम हमेशा कन्फ्यूज ही रहते हैं, ठीक है, कि मसला क्या है और उसका हल कैसे करना है और आमिल क्या है, राइट जी। अपनी इस्लाह, ये अल्लाह वाले का मतलब होता है जिसके पास जाके अपनी इस्लाह, ठीक है, शेख भी जो है ना वो इस्लाह, ठीक है, इस्लाह वाला मसला फिर उसमें जरा डांट वांट खानी पड़ती है ना तो वो फिर मुश्किल हो जाती है। तो इस वजह से हम बस दुआओं की हद तक ही शेख से ताल्लुक रखते हैं, ठीक है ना, उससे ज्यादा नहीं शेख से ताल्लुक बनाते हैं। तो तावीज हराम नहीं है, ठीक है, और जिस चीज को गंडे कहा जाता है पता नहीं वो क्या चीज होती है गंडे, बहरहाल तावीज तो नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, ठीक है ना, और सहाबा कराम की भी सुन्नत है, तावीज लटकाना भी सुन्नत है, ठीक है, तावीज पढ़ाना, पढ़ने को देना, ये नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, और तावीज को लिख करके किसी चीज में बंद करके लटका लेना ये सहाबी की सुन्नत है, ठीक है ना। तो तावीज के साथ मसला नहीं है, मसला हमारे एटीट्यूड के साथ है, ठीक है ना। मसला हमारा यह है कि हम आमिल के पास जो जाते हैं ना वो सिर्फ तावीज लेने के लिए जाते हैं, उससे आगे हम कुछ नहीं करना चाहते, ठीक है ना। हो सकता है शेख के पास आप जाएं ना, शेख के पास इस्लाह के लिए जाएं, हो सकता है कि शेख आपको इस्लाही नुक्ता बताने के साथ साथ कोई तावीज भी दे दे, ठीक है ना, बिकॉज तावीज के साथ प्रॉब्लम नहीं है। आप जब किसी के पास जाते हैं इस्लाह के लिए तो भाई कभी आपको कोई लॉन्ग टर्म मेडिसिन दी जाती है, कभी आपको जो है वो स्टेरॉइड दे दी जाती है, पढ़ने के लिए कोई वजीफा बता दिया जाता है। स्टेरॉइड का मतलब क्या होता है, जिसका कि इमीडिएट इफेक्ट हो आपके ऊपर, ठीक है ना, लेकिन स्टेरॉइड जो है वो डॉक्टर प्रिस्क्राइब करता है। आप ये नहीं कि किसी सड़क पे बैठे हुए किसी शख्स के पास चले गए और उस ना उसको आपका पता ना आपको उसका पता, ठीक है ना, जाकर के उसको जो है वो अपना ये भूतों वाला मसला बताया और वहां से एक तावीज लेकर के आ गए, ठीक है। तो ये तरीका तो नहीं होता ना इलाज करने का। तरीका इलाज तो ये होता है कि किसी डॉक्टर के साथ अपना एक यानी ताल्लुक बनाया जाए और उसको पूरे अहवाल बताए और फिर उसके साथ दख करके इलाज करवाया जाए। अब वो डॉक्टर आपको टाइलेनॉल दे तो टाइलेनॉल भी खाएं, वो आपको एंटीबायोटिक दे तो एंटीबायोटिक खाएं, वो आपको स्टेरॉइड दे तो स्टेरॉइड भी खाएं, ठीक है, लेकिन उसके साथ एक ताल्लुक हो जाता है, वो एक अलग तरीका इलाज होता है। और इसी स्टेरॉइड को जो है वो आप किसी यानी पहलवान साहब के पास से जाकर के लेकर के आ जाएं, ठीक है ना, तो स्टेरॉइड तो वही है भाई, राइट, यानी वजीफा तो वही है, स्टेरॉइड तो वही है, लेकिन उस स्टेरॉइड का आपके ऊपर जो इफेक्ट होगा वो फिर एक अलग किस्म का इफेक्ट होगा ना। तो इस वजह से ना हमें प्रॉपर थ्रू प्रॉपर चैनल काम करना चाहिए, तब फायदा होता है। ये नहीं कि जी उधर बत्तियां जल्दी बुझनी शुरू हो गई घर के अंदर और फौरन ही जो है वो आमिलों वाला सोल्यूशन निकाला। ये इसमें जब हम ये देखें, किसी ने भी पिछले दिनों मुझसे पूछा भी था, तो मैंने उनको ये कहा था कि भाई आप पहले तो ना अपने अपने घरों के दूसरे अफराद को देखें, ठीक है, घर में मासियां भी होती हैं, बच्चे भी होते हैं, वो तो इस किस्म की हरकतें नहीं कर रहे, हो सकता है शरारत की वजह से कर रहे हो, सकता है जो है करके भूल जाते हो और आपको बताते नहीं हो, ठीक है। आप इन सारी चीजों को एलिमिनेट करें, हत्ता के आप अपने आप को भी एलिमिनेट करें कि आप या आपकी बेगम साहिबा खुद तो नहीं है हरकत कर रही है, ठीक है भाई, बूढ़े भी तो हो जाते हैं, जहन से जो है वो चीजें निकल जाती हैं, ठीक है, खुद को देखें कि कहीं हमसे तो ही नहीं ये काम हो रहा, ठीक है ना, कि हम जो है वो किसी चीज को दरवाजे को खोल करके छोड़ देते हैं और भूल जाते हैं, बंद करके छोड़ देते हैं भूल जाते हैं, ठीक है ना। ये सब मैंने उनको क्यों कहा, ये सारी पॉसिबिलिटीज एलिमिनेट करने के लिए क्यों कहा, वो इसलिए कहा कि अगर आप एक दफा आमिल के पास चले गए ना, ठीक है ना, अगर आप आमिल के पास चले गए, अब ये जो होती है ना एक बहुत लंबी रोड होती है, इसके ऊपर ना फिर आप यहां से निकल नहीं सकते आसानी के साथ, ठीक है ना, ये एक बड़ा लंबा प्रोसेस होता है और इसमें लोग फिर फंसते ही चले जाते हैं। इसका मतलब ये नहीं कि आमिल जरूरी है कि खराब हो, हो सकता है कोई अच्छे आमिल भी हो, ठीक है ना, हो सकता है कोई सही अकीदे रखने वाले सही मसलक के कोई आलिम हो, मुफ्ती साहब हो, जो कि आमिल का काम भी कर रहे हैं, ठीक है ना, तो मसला उनका नहीं होगा, मसला आपका होगा। आप जब इस मसले में फंसेंगे ना तो फिर ये इसमें से निकलना आसान काम नहीं होता, ये भूत इतनी आसानी से पीछा नहीं छोड़ते, इतना आसानी से पीछा नहीं छोड़ते। हम बड़े बड़ों को जानते हैं, बड़े बड़ों को, इन भूतों ने ना उनका सारी जिंदगी पीछा रख किया है और वो हत्ता के कब्र तक ही पहुंचे हैं, बड़े बड़े आमिलों के पास जाने के बावजूद उनका से अफाका नहीं हुआ, ठीक है। तो जो आसान तरीका है उसी तरीके को इस्तेमाल कर लें ताकि दुनिया भी आसान हो जाए और आखिरत भी आसान हो जाए। आमिलों के पीछे जाने से क्या होगा, दुनिया तो आसान हो जाएगी, आखिरत तो थोड़ी आसान होगी उससे, ठीक है, जो गुनाह कर रहे हैं गुनाह तो नहीं छूटेंगे ना, तो गुनाह नहीं छूटेंगे तो आखिरत कैसे अच्छी होगी, आखिरत तो बुरी हो जाएगी ना। तो ऐसे फायदे से क्या फायदा कि जो कि चंद दिन की जिंदगी तक हो और उसके बाद फिर मरने के बाद तो वही गुनाहों का हिसाब देना है कब्र के अंदर जाकर के और रोज़े क़यामत में, ठीक है। अच्छा, तो ये फरिश्ते जो है वो इस काम के लिए अल्लाह ताला ने मुकर्रर किए हैं। खुलका मिम्मा इन दाफिक, अब ये एक अलग डिस्कशन अल्लाह ताला ने यहाँ पे रखी है कि इस इंसान को अपने तख्लीक की तरफ देखना चाहिए कि ये किस चीज से पैदा किया गया, और अल्लाह ताला खुद ही इसका जवाब भी दे रहे हैं। यानी इंसान पैदा किया गया है एक उछलने वाले पानी से जो निकलता है पुश्त और सीने की हड्डियों के दरमियान से। आम तौर से हजरत मुफस्सरीन ने इसका ये मफहूम करा दिया है कि नुतफा, ठीक है, यानी जिसको क्या कहते हैं स्पर्म या सीमन, मर्द की पुश्त और औरत के सीने से निकलता है, ठीक है ना, यानी आम तौर पर मुफस्सरीन, क्योंकि मुफस्सरीन जब यहाँ पे बात हो रही है तो इनसे मुराद जो है वो कुरून ऊला या कुरून यानी 100 साल कई 100 साल पहले जो मुफस्सरीन हैं उन्होंने ये तर्जुमा दिया, यानी ये मफहूम लिया, क्योंकि मेडिकल साइंस उस वक्त इतनी डेवलप नहीं हुई थी, ठीक है ना, तो इनका भी कोई कसूर नहीं है क्योंकि इसके बारे में कोई सरी हदीस तो मौजूद नहीं है, तो उन्होंने फिर अपनी जो हिकमत उस वक्त अवेलेबल थी उसके हिसाब से ये जवाब दिया, ठीक है, कि नुतफा जो है मर्द की पुश्त और औरत के सीने से निकलता है, मगर आज़ाए इंसानी के माहिर अतिबा की तहकीक, ٹھیک ہے، یعنی 20th century کے اندر جو میڈیکل سائنس نے ترقی کری، تو اب یہ وہ مراد دے رہے ہیں کہ ان کی تحقیق و تجربہ یہ ہے کہ نطفہ در حقیقت انسان کے ہر ہر عضو سے نکلتا ہے، ٹھیک ہے، یعنی یہ جو بنتا ہے سپرم جو بنتا ہے، تو وہ اس کے اندر ہم کو پتہ ہے اب کہ جب سے یہ یعنی DNA کے اوپر ریسرچ ہوئی ہے، ٹھیک ہے نا، اور یہ آج تو نہیں ہوئی، یہ تو کئی یعنی 50 سال پہلے سے DNA کے اوپر ریسرچ ہو رہی ہے نا، بہت زیادہ ریسرچ یعنی سامنے آئی ہے، تو اس کے اندر DNA موجود ہوتا ہے، DNA کے اندر جو ہے وہ یعنی ایک انسان کی پوری تخلیق کا میپ موجود ہوتا ہے، ایک ایک چیز کی انفارمیشن اللہ تعالیٰ نے اس کے اندر، آپ نے دیکھا ہوگا وہ DNA لیڈر کی ایک تصویر ہوتی ہے، ایک باقاعدہ CD کی شکل میں ہوتی ہے، اس کے اندر کلرفل انہوں نے کوڈنگ کری ہوئی ہوتی ہے، تو ایک ایک چیز کوڈ ہوئی ہوئی ہوتی ہے DNA کے اندر، ٹھیک ہے نا، یعنی ایک ایک چیز کا مراد سے مطلب کیا کہ اس کے بال کا رنگ، ٹھیک ہے، بال کا رنگ کیا ہوگا، آنکھوں کا رنگ کیا ہوگا، ٹھیک ہے نا، آنکھوں کی پلکیں جو ہے وہ لمبی ہوں گی کہ چھوٹی ہوں گی، ناک جو ہے وہ کیسی ہوگی، ٹھیک ہے نا، کان کیسے ہوں گے، ٹھیک ہے، پیر کیسے ہوں گے، پیر کی رگیں کیسی ہوں گی، ٹھیک ہے نا، ایک ایک چیز جانتے ہیں نا ہم اس طرح اس بات کو تو اچھی طریقے سے، جب کوئی بچہ پیدا ہوتا ہے تو ہم کیا کہتے ہیں سب سے پہلے، خصوصاً ہمارے گھروں کی جو عورتیں ہوتی ہیں وہ کیا کہتی ہیں، یہ تو باپ پر گیا ہے، یا کوئی کہتی ہیں جی یہ تو ماں پر گئی ہے، یا تو ماں پر گیا ہے، ٹھیک ہے، اس طرح بات نہیں، پھر کوئی آ کے کہتا ہے نہیں 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 یہ نہ باپ پر گیا ہے نہ ماں پر، یہ تو دادی پر گیا ہے، ٹھیک ہے بھائی، دادی پر کیسے چلا گیا، یہ سب کیا کوئی تماشے ہو رہے ہیں، کوئی یہ جو رینڈم ہو رہا ہوتا ہے معاملہ، نہیں، یہ سب DNA کے تھرو ہو رہا ہوتا ہے نا، تو DNA کے اندر یہ ساری انفارمیشن موجود ہوتی ہے، جب ہی تو جا کر کے DNA سلیکشن ہوتی ہے کسی ایک بچے کے اندر، کہ اس کے اندر پھر سلیکشن ہوتی ہے کہ یہ والے جو ایٹریبیوٹ ہے وہ فلانے کی جین سے لیا جائے گا، یہ والا ایٹریبیوٹ جو ہے وہ دادی کی جین سے لیا جائے گا، یہ جو ہے وہ نانی کی جین سے لیا جائے گا، یہ باپ سے لیا جائے گا، یہ ماں سے لیا جائے گا، یہ سلیکشن، یہ کون سلیکشن کرتا ہے، اللہ تعالیٰ سلیکشن کرتے ہیں، کیونکہ بچے کی جو تخلیق ہوتی ہے اس کے اندر یہ ساری چیزیں، اچھا یہ تو فزیکل ایٹریبیوٹس ہو گئے، ٹھیک ہے نا، بال کا رنگ، فلانے کا رنگ، فلانے کی سائز، اتنا قد، اتنا قد نہیں، بھائی لمبے جو ماں باپ ہوتے ہیں یورپ کے اور رشیا وغیرہ کے، سینٹرل ایشیا کے، کتنے لمبے لمبے تڑنگے ان کے، رائٹ، اور بچہ بھی ایسے ہی ہوتا ہے، اور ہمارے جو ساؤتھ انڈیا کے ہو گئے یا کتنے چھوٹے چھوٹے ہوتے ہیں، چائنیز ٹائپ کے لوگ پر پرانے زمانے میں چھوٹے چھوٹے ہی ہوتے تھے، ٹھیک ہے نا، ہم لوگ جو ہیں وہ درمیانی سائز کے ہوتے ہیں، 5 فٹ 5 انچ سے زیادہ جو ہے اکثر کا قد نہیں بڑھتا اوپر، ٹھیک ہے، تو اس کے اندر یہ فزیکل ایٹریبیوٹس بھی ہوتے ہیں، لیکن خالی فزیکل ایٹریبیوٹس نہیں آتے اوپر سے، بلکہ اندر کے جو مزاج ہوتے ہیں، مزاج بھی تو ماں باپ سے آ رہا ہوتا ہے، دادا دادی سے آ رہا ہوتا ہے، رائٹ، اگر دادا جو ہے بڑے بہادر تھے تو کوئی بچہ بڑا بہادر نکل آتا ہے، ٹھیک ہے نا، اگر دادی جو تھیں وہ غصے والی تھیں تو ماشاءاللہ یہ پوتے صاحب جو ہیں ان کے اندر بھی غصہ آ جاتا ہے، کسی کے گھر میں باپ غصے والا تھا تو بچے جو ہیں وہ آپ دیکھیں گے 10 بچوں کے اندر سے 5 غصے والے نکل آئیں گے، ٹھیک ہے نا، اسی طریقے سے یہ ساری چیزیں، ٹھیک ہے، حتیٰ کہ جو ایک مزاج ہوتا ہے نیکی اور بدی کا مزاج، ٹھیک ہے نا، اب یہ مزاج بھی جو ہے وہ بچوں کے اندر اوپر سے کہیں نہ کہیں سے اوپر سے آ رہا ہوتا ہے، ٹھیک ہے، نیکی کا مزاج، باپ ماں جو ہوتے ہیں وہ اچھے حیا والے ہوتے ہیں، نیک طبیعت والے ہوتے ہیں، ٹھیک ہے، گناہوں سے بچنے والے ہوتے ہیں، تو بچے جو ہیں وہ پیدائشی ولی نکل آتے ہیں، رائٹ، پیدائشی ولی نکل آتے ہیں، جیسے ہمارے اکابرین کی اولادیں ایسی ہوتی تھیں، ٹھیک ہے نا، تو یہ سب کہاں سے آ رہا ہوتا ہے، اللہ تعالیٰ اس کے لیے کس چیز کو سبب بنا رہے ہوتے ہیں، ان DNA سیلز کو، جو کہ سپرم کے اندر سب چیز موجود ہوتی ہے، تو یہ ساری کی ساری انفارمیشن کس میں ہوتی ہے، ایک سیل کے اندر ہوتی ہے، ایک سیل جو کہ باپ سے آتا ہے، رائٹ، ایک باڈی سیل، اور ماں کی طرف سے کیا چیز آ رہی ہوتی ہے، ایک باڈی سیل جس کو ایگ کہتے ہیں، ٹھیک ہے نا، ایک ہی سیل ہوتا ہے نا، وہ ایک سے زیادہ تھوڑی سیل ہوتے ہیں، اس کے اندر یہ ساری انفارمیشن ماں کے بارے میں بھی، ماں کے اوپر یعنی نانا نانی اور حتیٰ کے اوپر کی بھی جنریشن، ساری انفارمیشن اللہ تعالیٰ نے ایک سیل کے اندر رکھی ہوئی ہوتی ہے، ٹھیک ہے، تو یہ سیل کہاں سے آتا ہے، یہ صرف سینے سے تو نہیں آ سکتا نا، بالکل سینے میں تو ساری انفارمیشن نہیں ہوتی، صرف پشت سے تو نہیں آ سکتا، ٹھیک ہے نا، تو قرآن کیا کہتا ہے اس کے بارے میں، بین الصلب والترائب، کیا اللہ تعالیٰ نے 3 الفاظ کے اندر پوری DNA کی سائنس کو افرم کر دیا، ٹھیک ہے نا، یعنی جو چیزیں جن چیزوں کے اوپر یہ 20ویں صدی عیسوی میں جا کر کے پہنچے ہیں، اللہ تعالیٰ نے 3 الفاظ کے اندر پوری کی پوری اس کو سمیٹ دیا، رائٹ، کہ یہ پورے جسم سے بنتا ہے، یہ جو DNA بنتا ہے، یہ تمہارا جو سپرم بنتا ہے اور جو ایگ بنتا ہے، پورے تمہارے وجود سے بنتا ہے، بین الصلب والترائب، ٹھیک ہے، تو یہ فرمانا ہے کہ بچے کا ہر عضو اس جزو نطفے سے بنتا ہے جو مرد عورت کے اسی عضو سے نکلا ہے، البتہ دماغ کو اس معاملے میں سب سے زیادہ دخل ہے, کیونکہ دماغ کے اندر کیا بہت ساری صلاحیتیں ہوتی ہیں اور سینٹرل لوکیشن ہوتی ہے, وہ کنٹرول کر رہا ہوتا ہے نا فزیکل, پوری کی پوری فزیکل اسٹرکچر کو دماغ کنٹرول کر رہا ہوتا ہے, تو اس معاملے میں سب سے زیادہ دخل ہے. اس کی یہ مشاہدہ ہوتا ہے کہ جمع کی کثرت کرنے والے اکثر ضعف دماغ میں مبتلا ہو جاتے ہیں. اب یہ جمع کی کثرت کیا چیز ہوتی ہے, ٹھیک ہے, تو اس کے لیے اس کو بھی علماء نے ڈسکس کیا ہے, ٹھیک ہے, کہ کثرت کیا چیز ہوتی ہے, قلت کیا چیز ہوتی ہے, اور ایک متوسط معاملہ کیا ہوتا ہے. تو مشائخ نے, جن میں حضرت تھانوی رحمۃ اللہ علیہ جو کہ پروفیشنل حکیم بھی تھے, ٹھیک ہے, تو انہوں نے جو ایک متوسط اماؤنٹ رکھا ہے, لکھا ہے اپنی کتابوں میں, وہ ہفتے میں دو دن ہے, ٹھیک ہے نا, 7 days میں 2 times, ٹھیک ہے, یہ ایک متوسط ہے. اس سے زیادہ پھر وہ کثرت کی طرف چلا جاتا ہے, حتیٰ کہ باقاعدہ انہوں نے اپنی مجالس کے اندر یا کہیں لکھا ہے کہ ایک تھے, وہ ان کی بیوی بہت زیادہ خوبصورت تھی, بہت ہی زیادہ, رائٹ, تو وہ جو ہے نا دن میں دو دفعہ, تو ان سے ایسا ان کو بیماریاں ہوئی کہ ان کا جلد ہی انتقال ہو گیا, ٹھیک ہے, تو ایسا ہو جاتا ہے انسان کے ساتھ. تو یہی لکھ رہے ہیں کہ اس سے جو ہے نا وہ ضعف دماغ میں بھی اتر, یعنی اس کا جو ہے وہ انسان کے مینٹل حالت کے اوپر افیکٹ ہوتا ہے, کیونکہ اس سے اس کا جو ہے وہ تعلق سب سے زیادہ ہوتا ہے اس اسپرم کے بننے میں. اسپائنل کارڈ بھی اس میں شامل ہو جاتی ہے, کیونکہ اسپائنل کارڈ بھی جو ہے وہ نروس سسٹم ہی کا حصہ ہے نا, اور برین کے اندر بھی جو گرے میٹر ہوتا ہے سارا کا سارا وہ بھی اسی. اسی کے ساتھ ان کی تحقیق یہ بھی ہے کہ نطفہ تمام اعضاء سے منفصل ہو کر نخاع کے ذریعے خصیت عین میں جمع ہوتا ہے اور پھر وہاں سے نکلتا ہے. تو اچھا, اگر یہ تحقیق صحیح ہے تو حضرات مفسرین نے جو نطفے کا خروج مرد کی پشت اور عورت کے سینے کے متعلق قرار دیا ہے, اس کی توجیہ بھی کچھ بعید نہیں, کیونکہ اس پر اطباء کا اتفاق ہے کہ نطفے کی تولید میں سب سے بڑا دخل دماغ کو ہے, اور دماغ کا خلیفہ و قائم مقام نخاع ہے. نخاع کیا ہوتا ہے, یعنی جو لوور بیک میں اسپائنل کارڈ کا حصہ ہوتا ہے, یہ جو ریڑھ کی ہڈی کے اندر دماغ کی پشت اور پھر خصیتین تک آیا ہوا ہے. اسی کے کچھ شعبے سینے کی ہڈیوں میں آئے ہوئے ہیں. ہو سکتا ہے کہ عورت کے نطفے میں سینے کی ہڈیوں سے آنے والے نطفے کا اور مرد کے نطفے میں پشت سے آنے والے نطفے کا دخل زیادہ ہو. ذکرہ البیضاوی, تو تفسیر البیضاوی بڑی مشہور تفسیر ہے, باقاعدہ مدارس میں اس کو پڑھایا بھی جاتا ہے, اس میں بہت ہی زبردست باتیں اور خصوصاً گرامر اس کے اندر بڑی زبردست ہے. تو لیکن یہ تفسیر آج سے کئی سو سال پہلے, غالباً 6 ہجری کے اندر یہ تفسیر لکھی گئی تھی قاضی بیضاوی رحمۃ اللہ علیہ کی لکھی ہوئی ہے, تو اس وقت انہوں نے یہ ساری باتیں لکھی, ٹھیک ہے نا. لیکن اب آگے یہ اپنی طرف سے فرما رہے ہیں حضرت مفتی شفیع رحمۃ اللہ علیہ کہ اگر قرآن کریم کے الفاظ پر غور کیا جائے تو ان میں مرد و عورت کی کوئی تخصیص نہیں ہے, ٹھیک ہے, بین الصبر و ترائب میں مرد و عورت کی تخصیص نہیں ہے. وہ تو الفاظ جو ہے وہ ایک مذکر لفظ اور ایک مؤنث لفظ یہاں تک تو ہے, لیکن مرد اور عورت کا تو ذکر نہیں ہے نا. وہ صرف اتنا ہے کہ نطفہ پشت اور سینے کے درمیان سے نکلتا ہے. اس کا یہ مطلب بے تکلف ہو سکتا ہے کہ نطفہ مرد و عورت دونوں کے سارے بدن سے نکلتا ہے, اور سارے بدن کی تعبیر آگے پیچھے کے اہم اعضاء سے کر دی گئی. سامنے کے حصے میں سینہ اور پیچھے کے حصے میں پشت سب سے اہم اعضاء ہیں. ان دونوں کے اندر سے نکلنے کا مطلب یہ لیا جائے کہ سارے بدن سے نکلتا ہے, جیسا کہ خلاصہ تفسیر میں لکھا گیا ہے, ٹھیک ہے, بات مکمل ہو گئی اس کے اوپر. تو بات کیا پھر سمجھ میں آئی کہ ہمارے جو علماء کرام ہیں وہ صرف یہ نہیں کہ جی کلام عرب کو انہوں نے پڑھا ہوتا ہے اور جو ہے انہوں نے لغت کو پڑھا ہوتا ہے اور تفسیریں اور حدیث کی کتابیں اور فقہ کی کتابیں اور یہ ساری چیزیں ان کی ہوتی ہیں, بلکہ وہ میڈیکل سائنس اور جو ماڈرن ڈیولپمنٹس ہوتی ہیں, ریسرچز ہوتی ہیں, ان کی طرف بھی وہ اوپن ہوتے ہیں. بے شک یہ نہیں ہے کہ وہ ہر چیز کے ایکسپرٹ ہوتے ہیں, کوئی میڈیکل سائنس کے بھی ایکسپرٹ ہیں اور جینیالوجی کے بھی ایکسپرٹ بننا ان کے لیے ضروری ہے, نہیں, بلکہ ان چیزوں کے لیے وہ اوپن ہوتے ہیں. تو جیسے جیسے وہ ان کو اس طرف کی بھی معلومات ملتی رہتی ہے نا, تو پھر وہ اپنے جو ٹریڈیشنل علوم ہیں تو ان کے اندر اس انفارمیشن کو بھی مرج کرتے رہتے ہیں, اور پھر جو ایسی پکچر سامنے آتی ہے جو کہ اصول دین کے خلاف نہیں ہوتی, تو پھر اس کو اپنی تفسیر کا حصہ بنا لیتے ہیں, ٹھیک ہے نا. جیسے کہ یہاں پر انہوں نے تفسیر کا حصہ بنا لیا اپنی اس میڈیکل ریسرچ کو, ٹھیک ہے نا. اگر اصول دین کے خلاف کوئی بات ہوتی, یعنی جو چیز جو ہے وہ یعنی بہت ہی اخلاقیات کے خلاف کوئی بات ہوتی, یا جو اللہ تعالیٰ نے انسان کی فطرت بنائی ہے اس کے خلاف کوئی بات ہوتی, تو اس کو ریجیکٹ کر دیتے, ٹھیک ہے نا. لیکن یہاں پر کوئی ایسی بات نہیں ہے جس کو ریجیکٹ کیا جائے, کوئی ایسی ریزن ہو اس کے ریجیکٹ کرنے کی, تو اس کو اڈاپٹ کر لیا, ٹھیک ہے. انہ علی رجہ لقادر, رج کے معنی لوٹا دینے کے ہیں, مطلب یہ ہے کہ جس خالق کائنات نے اول انسان کو نطفے سے پیدا کیا وہ اس کو دوبارہ لوٹا دینے یعنی مرنے کے بعد زندہ کر دینے پر بدرجہ ہے، اولا قادر ہے۔ یوم تبلا السرائر، تبلا کے معنی لفظی معنی امتحان لینے اور آزمانے کے ہیں، اور سرائر کے معنی ہیں مخفی امور یعنی چھپے ہوئے امور۔ مطلب یہ ہے کہ قیامت کے روز انسان کے تمام عقائد و خیالات اور نیت و عزم جو دل میں پوشیدہ تھی، دنیا میں اس کو کوئی نہ جانتا تھا، اسی طرح وہ اعمال و افعال جو اس نے چھپ کر کیے دنیا میں کسی کو ان کی خبر نہیں۔ محشر میں سب کا امتحان لیا جائے گا یعنی سب کو ظاہر کر دیا جائے گا۔ حضرت عبداللہ بن عمر نے فرمایا کہ اللہ تعالیٰ قیامت کے روز انسان کے ہر مخفی راز کو کھول دے گا، ہر اچھے برے عقیدے اور عمل کی علامت انسان کے چہرے پر یا زینت ہو کر یا ظلمت و سیاہی کی صورت میں ظاہر کر دی جائے گی۔ کسی نہ کسی طریقے سے اللہ تعالیٰ معاملات کو کھول دیں گے، بے شک زینت بنا کر کے کھول دیں، نور جو ہے وہ اس کا بڑھا دیں، سب جو ہے اس کو نور کو دیکھ کر کے اس کے اوپر اشش کریں، ٹھیک ہے نا، یا پھر یہ کہ سیاہی، یا یہ کہ جیسے تکبر کرنے والوں کے بارے میں حدیث میں آیا ہے کہ دوسرے انسانوں کے مقابلے میں تکبر کرنے والوں کا سائز اللہ تعالیٰ چوٹی کی طرح بنا دیں گے، ٹھیک ہے نا، اور چوٹی کو جو ہے وہ دوسرے لوگ غفلت میں روند کر کے گزر رہے ہوں گے، یعنی وہیں پہ انہی کے جیسے لوگ ہوں گے لیکن وہ دوسرے گناہوں کا شکار ہوں گے، دوسرے مسئلوں کا شکار ہوں گے، تو وہ ان لوگوں کو اپنے پیروں تلے روند رہے ہوں گے، ٹھیک ہے، تو اس حساب سے پھر ان کے سائز کو ایسا بنا دیا جائے گا۔ والسماء ذات الرجع، تو رج کے معنی اس بارش کے ہیں جو پے در پے ہو کر ایک مرتبہ بارش ہو کر ختم ہو جائے اور پھر لوٹے، ٹھیک ہے نا، کیونکہ یہ واٹر سائیکل جو ہے وہ دنیا کے اندر ہمیشہ چلتا رہتا ہے کہ وہاں سے جی وہ پہاڑوں کے اوپر جو بارشیں ہوتی ہیں، تو بارش جو ہوتی ہے وہ پھر سنو بن جاتی ہے پہاڑوں کے اوپر، پھر سمر کا ٹائم آتا ہے تو سنو جو ہے پگھل کر کے پھر یعنی اسٹریمز میں آتی ہے، نالوں میں آتی ہے، نالوں سے جو ہے وہ دریاؤں میں آتی ہے، دریاؤں سے بالآخر وہ پہنچتی ہے سمندر میں، اور سمندر سے پھر بخارات کا سلسلہ ہو کر کے بادل بنتے ہیں، اور بادل کو پھر اللہ تعالیٰ مختلف علاقوں میں ہوا کے ذریعے سے پہنچا کر کے پھر بارشیں کرواتے ہیں۔ تو یہ واٹر سائیکل جو ہے وہ یعنی ایسا نہیں ہوتا کہ یہ واٹر کم ہو جائے گا، یہ تو ہماری مصیبت ہے نا کہ ہم نے یہ واٹر کم ہو جائے گا، یہ ہو جائے گا، وہ ہو جائے گا، ٹھیک ہے، تو اللہ تعالیٰ کے یہاں کوئی کمی تو نہیں ہوتی، اللہ تعالیٰ نے جو ایک مقدار بنائی ہے پانی کی نا اس دنیا میں، یہاں سے پانی اڑ کر کے اسپیس میں نہیں چلا جاتا، ٹھیک ہے نا، ختم نہیں ہو جاتا پانی، یہ اس دنیا سے باہر کہیں نہیں جانے والا، یہ اسی کے اندر اس نے ریسائیکل کرنا ہے، ٹھیک ہے، اب وہ ریسائیکل کرنے میں ہم جو انسان ہیں نا وہ اپنی شرارت کی وجہ سے پھر اس کی ریسائیکلنگ کو جو ہے وہ ادھر ادھر موڑ دیتے ہیں، کبھی کسی چیز کو ادھر موڑ دیا، ادھر موڑ دیا، رائٹ، ادھر سے روک لیا، ادھر سے روک لیا، تو وہ مسئلے کھڑے ہو جاتے ہیں، لیکن پانی کم کو تھوڑی ہوتا ہے اس کی وجہ سے، ٹھیک ہے، وہ کدھر جائے گا بھائی، یہاں سے اس دنیا کے اندر ہی رہنا نا، اگر انڈر گراؤنڈ بھی جائے گا تو انڈر گراؤنڈ واٹر کو بھی نکالنے کے طریقے موجود ہیں، ٹھیک ہے، تو وہ کدھر جائے گا بھائی چھپ کر کے آپ سے۔ بہرحال تو آسمان جو ہے وہ ذات رج ہے یعنی لوٹا دینے والا ہے، تو اس کی ایک توجہ جو ہے وہ یہ ہے، اور دوسری توجہ جو ہے وہ اس عاجز نے شاید اپنے حضرت کا جو پہلا بیان سنا تھا لائیو شکاگو شہر میں، وہ حضرت نے پورا ایک گھنٹے کا بیان جو ہے نا تقریباً وہ اسی ایک آیت کے اوپر کیا تھا، وہ سمائے ذات رش، اور اس میں پھر جو آسمان کے یعنی جو فزیکل سکائی ہمیں نظر آتا ہے اس کے اندر جو لیئرز ہیں، سفیئرز جو ہیں اس کی، آئونوسفیئر اور ٹروپوسفیئر اور پتہ نہیں کون کون سے پانچ چھ لیئرز ہوتی ہیں، تو ان کے بارے میں ساری تفصیل کری تھی کہ یہ جو لیئرز ہیں یہ صرف پانی کو نہیں لوٹاتی ہیں بلکہ یہ ایک ایک چیز کو لوٹاتی ہیں، یہ ساری ریڈیشنز کو لوٹاتی ہیں، یہ ویوز کو لوٹاتی ہیں، اور آپ میں سے جو ٹیلی کمیونیکیشنز کے فیلڈ کے اندر کام کرنے والے ہیں ان کو یہ بات پتہ ہے کہ ان سفیئرز کو یوز کرتے ہوئے دراصل جو سگنلز ہوتے ہیں وہ دنیا کے ایک مقام سے لے کر دوسرے مقام تک پہنچائے بھی جا رہے ہیں آج کے دور کے اندر، کیونکہ آسمان جو ہے وہ اوپر نہیں جانے دیتا ان چیزوں کو، اسپیس میں نہیں جانے دیتا، بلکہ ان کو اسی دنیا میں لوٹاتا رہتا ہے اور ان کو آگے بڑھاتا رہتا ہے، تو یہ ساری چیزیں جو ہے وہ اس کی تفسیر میں ڈالی جا سکتی ہیں، بیکاز نن آف دس از اگینسٹ یعنی مزاج دین وغیرہ، ٹھیک ہے، انہ لقول فصل یعنی قرآن کریم ایک فیصلہ کن قول ہے جو حق اور باطل میں فیصلہ کرتا ہے اور اس میں کسی شک و شبہ کی گنجائش نہیں ہے۔ حضرت علی رضی اللہ عنہ فرماتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنا، قرآن تعالیٰ نے فرمایا کتاب فیہ خبر ما قبلکم و حکم ما بعدکم وہو الفصل لیس بالحزن، یعنی یہ ایک ایسی کتاب ہے جس میں تم سے پہلی امتوں کے حالات و اخبار ہیں اور تمہارے بعد آنے والوں کے لیے احکام ہیں، وہ فیصلہ کن قول ہے، ہنسی مذاق نہیں ہے۔ ٹھیک ہے، سوال اگر آپ کو پہلے تھا تو آپ پہلے پوچھ لیتے، اگر ابھی ہے تو ابھی پوچھ لیں، ورنہ کلاس کا ٹائم ختم ہو گیا ہے، تو ان کو سوال نہیں ہے کوئی، تو الحمد للہ سورۃ الطارق کی بھی تفسیر مکمل ہو گئی, اور اس کے بعد پھر ہم سورۃ البروج ہی شروع کریں گے اگلی کلاس میں ونسڈے کو, تو اس کا ترجمہ پھر اس کے بعد ان شاء اللہ تفسیر. ٹھیک ہے, تو کلاس ختم کرتے ہیں, جزاک اللہ خیر, السلام علیکم و رحمۃ اللہ.